الحمد لله نسأل رسول الكريم أعوذ بالله بسم الله الرحمن الرحيم. السلام عليكم خواتين أزعاد. کسی صاحب نے ایک سوال پوچھا ہے کہ اللہ اور اس کے فرشتے جو درود پاک پڑھتے ہیں وہ الفاظ یہی ہیں جو ہم پڑھتے ہیں یا وہ درود پاک کا طریقہ یا الفاظ مختلف ہیں؟ یہ شاید ایسا راز ہے جو مجھ جیسے گناہگار لوگوں کو نہیں پتہ چلے گا کہ رب تعالیٰ اور اس کے فرشتے کن الفاظ میں آپ صلی اللہ علیہ وسلم پر درود بھیجتے ہیں. بحیثیت مسلمان کے میں یہ سمجھتا ہوں کہ ہمارے لیے اتنا ہی کافی ہے کہ وہ درود شریف جو آپ صلی اللہ علیہ وسلم نے خود پڑھا ہے ہم اسی کو پڑھتے رہیں تو ہمارے لیے یہی کافی ہو جائے گا. ایک اور صاحب کا سوال ہے کہ ایک عام آدمی انسان کی زندگی میں رب بنیادی اہمیت کا حامل ہے. رب کے نزدیک ایک عام انسان جو دنیا کے بکھیڑوں میں مبتلا ہے اس کی کیا اہمیت و حیثیت ہے؟ اربوں مخلوقات میں ہم عام آدمی کیا حیثیت رکھتے ہیں؟ اور آخر میں انگریزی میں لکھا ہے کہ Where are we standing? آج کل تو نہیں لیکن آج سے 60-70 سال پہلے ایسے ماں باپ بھی تھے جن کی 13-13, 14-14 اولادیں ہوتی تھی. پھر کچھ حوصلے والے صاحبان ایسے بھی تھے جن کی کئی کئی بیویاں تھیں تو اولادیں دو درجن سے بھی بڑھ جاتی تھیں. رب تعالیٰ تو رب تعالیٰ ہے جس کے سلسلے لامتناہی ہیں. وہ ماں باپ جن جو کثیر العیال ہیں کثیر الاولاد ہیں ان کے لیے بھی سب اولاد بہت عزیز ہوتی ہے, ہر ایک سے پیار کرتے ہیں. وہ جو اولاد کوئی اگر ان میں ایک آدھ میری طرح کی نالائق نکل آئے تو وہ تنبیہ تو کرتے رہتے ہیں, اسے مار پیٹ بھی کر لیں گے, گھر سے نکال دیں گے. لیکن جب وہ یہ دیکھیں گے کہ ان کا فلاں بچہ مشکل میں ہے تو سب کچھ بھول بھال کے اس کی مدد کرنے کے لیے دوڑے جائیں گے. تو یہ انسانوں کا حال ہے. وہ رب ہے جو 70 ماؤں کے زیادہ ہم سے پیار کرتا ہے, اپنی مخلوق سے پیار کرتا ہے. وہ کس طرح سے پیار کرتا ہے اور کس طرح سے اس کو اس کی مخلوق عزیز ہے, اسی سے اندازہ ہو جاتا ہے کہ وہ لوگ جو اسے مانتے ہی نہیں کہ وہ رب ہے, وہ انہیں بھی پالتا ہے, ان کی دعائیں سنتا ہے, ان کی ضروریات پوری کرتا ہے اور بڑے کھلے ہاتھ سے پوری کرتا ہے. وہ لوگ जो उसके साथ शरीक ठहराते हैं, जिससे रब ताला जिसके बारे में बड़ा सेंसिटिव है, उन लोगों को भी वो पालता है, उनकी दुआएं सुनता है, उनकी फरियाद सुनता है। वो लोग जो उसको मानते हैं लेकिन उसकी इताअत उस तरीके से नहीं करते जिस तरीके से हक है, उनको भी पाल रहा है, नेक लोगों को भी पाल रहा है। तो रब के मामलात तो महमूल नहीं किए जा सकते इंसानों के मामलात पर, लेकिन ये सिर्फ वाजे करने के लिए मैंने मिसाल दी कि अगर कसीरुल औलाद वालदैन लायक औलाद को भी, नालायक को भी, फरमाबरदार को भी, नाफरमाबरदार को भी प्यार करती हैं, उसके दुख पे तड़प उठते हैं, तो ये तो रब है, तो वो क्यों नहीं अपने बंदों से प्यार करेगा? करता है, यकीनन करता है। ये सिर्फ हम ही हैं जो रब ताला की इताअत नहीं कर पाते, उसकी बंदगी में कोताही कर जाते हैं। इन्हीं साहब का दूसरा सवाल है कि एक आम आदमी अगर मुर्शिद को ढूंढना चाहे, पाना चाहे, तो क्या तरीका अख्तियार करना चाहिए? क्योंकि मेरे मुताले में आया है कि ये इसके बाद क्या लिखा वो मैं पढ़ नहीं पा रहा, लेकिन आगे उन्होंने इसको सवाल का गालमेंट एक सब क्वेश्चन है कि आपका मुर्शिद आपको अपनी तरफ मुतवज्जो कर लेता है, दूसरा आपको अपना मुर्शिद ढूंढना होता है, क्या ये कि आप बैत पर यकीन रखते हैं? अगर हाँ तो तरीका है कार। भाई, मुर्शिद को ढूंढना कोई मुश्किल काम नहीं है। आप सभी नेक लोगों से मिलिए जिनके बारे में आपको ये गुमान है कि ये वली अल्लाह हो सकते हैं, उन सब से मिलिए। और सिर्फ एक काम कीजिए कि जल्दी ना करें बैत करने में, वहां खामोशी से बैठ के ऑब्जर्व कीजिए और देखिए कि कौन क्या है। जिस जगह आपका दिल जम जाए, आपके दिल को इत्मीनान हो, वहां बैत कर लीजिए और फिर अपने मुर्शिद के हर बात को ब्लाइंडली फॉलो करें, तो इंशाअल्लाह ताला मंजिल को जा पहुंचेंगे। ये जो आपने मेरे बारे में पूछा है कि मैं बैत पर यकीन रखता हूं, बैत पर पूरी तरह यकीन है, हर एक का है। बैत असल में क्या है? अगर तो हाथ में हाथ देने से बैत होती है, तो रोजाना हम कितने लोगों से हाथ मिलाते हैं, और उनमें बहुत से ऐसे लोग भी हैं जो दोनों हाथ से मुसाफा करेंगे, तो इसका मतलब यह है कि दिन में 5-10 मरतबा तो बैत हो गए हम लोग। फिर अगर बैत अल्फाज का नाम है, तो हम लोग रवानी में कितने लोगों से ये कह देते हैं कि तुम मेरे भाई हो, तुम मेरे दोस्त हो, लेकिन तीसरे दिन पता चलता है कि वो तो सिर्फ अल्फाज थे, उसके कोई मायने नहीं थे। ये तो असल में एक जज्बा है दिल का, जिसका इजहार हाथ से किया जाता है। तो अगर दिल में जज्बा नहीं है, तो हाथ में हाथ कितने ही देते रहिए, उससे क्या फर्क पड़ेगा। और अगर आपने ये देखना हो कि इस बात में कितनी सच्चाई है, तो किसी ऐसे नेक अल्लाह वाले के पास चले जाइए जो लोगों के लिए दुआ करता है बैठ के। वहां देखिए कितने लोग उसके पास दुआ कराने आते हैं, दुनियावी दुनिया के मामलात में, जो दूसरी जगहों पर बैठे हैं। तो ये कैसी बैठ है कि हमें वो दुनियावी जरूरियात से इतना मकलूब कर दे कि हम अपने मुर्शिद को भूल कर किसी और के पास दुआ के लिए चले जाएं कि मेरे लिए आप दुआ कर दें। लेकिन अगर बैत इस तरह से कर ली जाए कि जिसको मैं कहता हूं दिल की बैत कर ली जाए, कि एक इंसान है उससे मुझे इत्मीनान हो गया कि ये नेक आदमी है, अल्लाह का बंदा है, इसके पास इल्म है, तो मैंने दिल में ये तस्लीम कर लिया कि मैं इन्हें मुर्शिद मानता हूं। और मैंने उनकी हर बात को फॉलो करना शुरू कर दिया, जो मुझे बता रहे हैं उसको भी और जो वो खुद कर रहे हैं उसको भी फॉलो कर लिया। तो अगर कहीं दुनियावी जरूरतें ऐसी आ गईं कि मैं मغلوب हो गया उनसे, तो भी उन्हीं के पास चला गया कि जनाब मैं इस मुश्किल में आ गया हूं, मेरे लिए आप दुआ फरमा दीजिए कि परवरदिगार मुझे इस मुश्किल से निकाल ले। कोई लाख मुझे कहे कि फलां साहब बहुत पहुंचे हुए हैं, वो आंख के एक इशारे से अगले का काम कर देते हैं, नाउज़ुबिल्लाह, तो मैं मेरा दिल ये मानेगा ही नहीं कि मैं जाऊं वहां। ये बैत है। नौजवानी के रोमेश इसको ये मत समझिएगा कि मैं शायद ये जाहिर करना चाह रहा हूं कि मैं कोई नेक आदमी हूं। मैं तो बड़ा लाउडली ये कहता हूं कि मुझसे ज्यादा गुनाहगार शख्स रूए जमीन पर आपको नहीं मिलेगा। तो नौजवानी में मैं 40-42 वजीफे सुबह और 40-42 वजीफे रात को पढ़ता था। जहां कहीं से पता चला कोई वजीफा, पढ़ना शुरू कर दिया उसे। मैं उस वक्त सुई गैस मुल्तान में था, तो वहां हुआ ये कि मुख्तलिफ चीजें न सिर्फ मुझे नजर आने लगी बल्कि इर्द गिर्द के पड़ोसी भी देखने लग गए। कभी कोई आदमी घर में एंटर हो जाता था, मेरे पिछले दरवाजे से एंटर होता था, फ्रंट डोर से निकल जाता था। कभी जिस कमरे में मैं बैठ के इबादत करता था उसके बाहर कोई फौजी पहरा देने लगता था, उसके बूटों की आवाज हर कोई सुनता था। इस तरह के बतेरे वाकयात होते रहते थे। तो चल रहा था काम, लेकिन फिर एक वक्त वो आया कि कुरान पाक की एक आयत मेरी बड़ी पसंदीदा आयत है, मालूम नहीं उससे इतना प्यार क्यों है मुझे, इन अल्लाह अला कुल्ले शाइन कदीर। तो एक वक्त ये भी आ गया कि मैं जरा देर के लिए किसी दीवार को पर नजर जमाऊं तो वहां लिखा हुआ आ जाता था कि ये पढ़ो, इन अल्लाह अला कुल्ले शाइन कदीर। आसमान की तरफ देखता था तो वहां लिखा हुआ आ जाता था कि ये आयत पढ़ो तुम, इन्नल्लाहा अला कुल्ले शाइन कदीर। इस पर बहुत मैं तंग हुआ। तो ऐसे ही बैठे बैठे दिल में आया कि मुल्तान किले पर जनाब हजरत शाह रुकने आलम साहब का मजार है, وہاں میں چلا جاؤں. حالانکہ ان کے دادا جو اپنے وقت کے غوث ہیں جناب حضرت بہاؤالدین زکریا رحمۃ اللہ علیہ, وہاں وہ بھی وہیں ہیں. لیکن آیا دل میں یہی کہ میں شاہ رخ نے عالم صاحب کی خدمت میں حاضر ہو جاؤں. تو وہاں چلا گیا ان کے پاس. تو جا کے فاتحہ پڑھنے کے بعد میں نے ان کی روح کو مخاطب کیا اور ان سے عرض کیا کہ حضور میرے کوئی مرشد نہیں ہے, تو میں آج سے آپ کو روحانی طور پر اپنا مرشد مانتا ہوں, تو آپ مجھے قبول فرما لیجئے. اب ظاہر ہے کہ نہ انہوں نے اپنی آرام گاہ میں سے ہاتھ باہر نکالا اور مجھے بیعت کیا, نہ انہوں نے کوئی جواب دیا. قبر سے کیا جواب آیا, نہ خواب میں آ کر انہوں نے مجھے کہا کہ میں نے تمہیں مان لیا اپنا مرید. لیکن اس کے چند دن کے اندر اندر یہ تمام چیزیں جو اس طرح کی تھیں وہ ایک ایک کر کے غائب ہونا شروع ہو گئیں. اور ایک وقت وہ بھی آیا, پھر نہ کوئی چیز دکھائی دیتی تھی, نہ سنائی دیتی تھی, نہ وہ آیت نظر آتی تھی, کچھ بھی نہیں, سب غائب ہو گیا. اب یہ ہے کہ نہ تو میں نے بیعت کی وہاں ہاتھ میں ہاتھ دے کے, نہ انہوں نے مجھے کہا کہ میں نے تمہیں قبول کر لیا. ایک درخواست پیش کی, اس کا نتیجہ سامنے آ گیا, اس سے کنفرمیشن ہو گئی کہ ہاں انہوں نے مجھے قبول کر لیا. بہت عرصہ گزر گیا, تو میں ویسے تو اس وقت میں کہتا تھا مشکلات کا شکار ہوا, لیکن پتہ چلا کہ تو چکی کے دو پارٹوں میں ڈال کے جو پیسا جا رہا تھا وہ میرا ریفریشر کورس تھا. ویسے ہی ملتان گیا, ملاقات ہو گئی حضرت صاحب سے, تو انہوں نے از خود بغیر میرے کچھ کہے, بغیر کچھ مانگے, خود ہی فرمایا کہ یہ لفظ پڑھا کرو. تو نہ میں نے ان سے یہ پوچھا کہ حضور اس کا مطلب کیا ہے, نہ یہ پوچھا کہ یہ کس کام آئے گا, اس کے اثرات کیا ہوں گے. حضرت صاحب نے فرمایا کہ یہ لفظ پڑھا کرو, میں نے پڑھنا شروع کر دیا. اب یہ ہے کہ اس میں بیعت کہاں ہے. اگر آپ بیعت ہی کے پیچھے جاتے ہیں تو اس میں بیعت کہاں واقع ہوئی ہے, معروف معنوں میں جن میں ہم لیتے ہیں اسے. لیکن لک آفٹر کر لیا گیا اور پھر گھیر گھار کے مجھے مرشد تک پہنچا دیا گیا, اپنے جہاں میرا حصہ تھا وہاں پہنچا دیا. اس میں بھی آج مجھے معلوم ہے کہ مہربانی انہی کی تھی کہ وہ چونکہ دنیا میں نہیں ہے, حیات نہیں ہے, تو اس طرح سے گائیڈنس میری کر نہیں پا رہے ہوں گے, تو انہوں نے مجھے میرے مرشد صاحب کے پاس بھیج دیا. وہاں بھی گیا تو وہاں بیعت نہیں ہوئی, بلکہ ایک دن خود ہی فرما دیا کہ ہمارے سلسلے میں تو میاں ہاتھوں سے بیعت نہیں ہوتی, نگاہوں سے بیعت ہوتی, تو تم بیعت ہو گئے. تو وہ نہ بھی فرماتے تو میرے لیے تو کوئی اہم تھا نہیں وہ کچھ بھی, اس لیے کہ بیعت کہ میرے نزدیک تو اور کوئی معنی نہیں ہے, نہ میرے نزدیک کوئی مرشد کا استعمال کوئی اور ہے, سوائے اس کے کہ وہ مجھے گائیڈ کر دے, اللہ کی راہ پر لگا دے, اور جب میں اللہ کی راہ پر چلنے لگوں تو جہاں کہیں میرے قدم لڑکھڑائیں, میں ڈی ٹریک ہونے لگوں, تو میرے مرشد مجھے دوبارہ ٹریک پر لے آئیں, مجھے تنبیہ کر دیں, مجھے وارن کر دیں کہ یہ غلطی ہو رہی ہے, میری کریکشن کر دیں. باقی इससे आप मुझे कह सकते हैं कि मैं कुछ अजीब गरीब ख्यालात का मालिक हूं, जो ख्यालात हमारे मुर्शद साहब के बारे में हैं उनसे शायद बहुत मुख्तलिफ ख्याल है। तो मैं मुर्शद को इस तरह से नहीं देखता कि वो मेरी डूबती हुई किश्ती को हाथ बढ़ा के दरिया की तह से निकाल के दरिया की सतह पर तैरा देंगे। ना मैं मुर्शिद साहब को कोई माफोकुल फितरत हस्ती तस्लीम करता हूं। मेरे नजदीक तो मेरा रब ऑल टाइम पावरफुल है, उससे बढ़कर कोई नहीं है दुनिया में। हाँ, वो अपने बंदों को अजीज रखता है, उनकी बातों को कबूल फरमाता है, उनके ख्याल करता है। मुर्शिद गाइड कर देते हैं, ये उनका बहुत बड़ा एहसान है, ऐसा एहसान जो हमारे माँ बाप भी नहीं कर पाते हैं। और यही उनके मकाम को बुलंदतर कर देता है माँ बाप से भी, कि वहां से आपको वो इल्म अता होता है जो कोई दूसरा दे नहीं सकता। और वही वो हस्ती है जो इंसान का हाथ पकड़ के उसे रब तक ले जाता है, रब तक पहुंचाता है। तो अगर हम अपने मुर्शिद को इस निगाह से देखें तो फिर दुनिया की कोई चीज उसकी इज्जत में, हमारी निगाहों में उनकी इज्जत को कम नहीं कर सकती। लेकिन अगर हम उससे हटकर अपने मुर्शिद को देखने लगे और उससे अगराज वाबस्ता कर लें तो वो, याद रखिए कि हमारी तरह के इंसान है हमारे मुर्शिद साहब। उनके पास भी सिर्फ वो कुवतें हैं जो उन्हें रब ने अता फरमाई हैं, तमाम कुवतें नहीं हैं। तो कहीं ना कहीं कुछ ना कुछ हमारी तवक्कात से कम रह जाएगा, जिसको हम कहते हैं कि हिल फॉल शॉर्ट ऑफ आवर एक्सपेक्टेशंस, तो इज्जत में कमी हो जाएगी। ये जो हम देखते हैं कि लोग बैत की होती है लेकिन वो जगह जगह जा रहे होते हैं, उसके पीछे वजह यही है कि हम हाथ पर बैत करते हैं इस ख्याल से कि ये हमारे नाउज़ुबिल्ला मुश्किलात को खत्म कर देगा, ये हमारी तंगियों को दूर कर देगा, ये शख्स, ये मुर्शिद हमारा हमें बीमारी नहीं आने देगा। ये ऐसा सोचना नहीं चाहिए, ये सिर्फ रब है जो कर सकता है और कोई नहीं। तो नतीजा ये होता है, हमें मायूसी होती है, फिर हम अपने मुर्शिद को छोड़कर दूसरों के पास जाने लगते हैं। तो अगर सिर्फ हमने अपने मुर्शिद को एक गाइड और एक उस्ताद की हैसियत से लिया, ये सोचते हुए कि ये मेरी तरह का इंसान है, अल्लाह का एक मोहताज बंदा, हां इसके तकवे की वजह से रब इसे अजीज रखता है, तो उसकी वजह से वो हमें अपने से कुछ बेहतर दिखाई देता है। लेकिन इख्तियार उसके पास कुछ नहीं है, सब इख्तियार रब ही के पास है। तो फिर हमें मायूसी नहीं होगी, हम अपने मुर्शिद को छोड़कर दूसरे लोगों के पीछे भागेंगे नहीं। और ये इन्हीं के इस सवाल का हिस्सा कि अगर मैं बैत पे यकीन रखता हूं तो तरीका एकार। अगर मेरी बात करेंगे तो मैं अपनी जात के बारे में पूरे यकीन और पूरी अथॉरिटी से एक बात आपसे अर्ज कर देता हूं कि आप मेरे बारे में गलत फहमी पर मैं मुब्तला हैं। मैं आपको ये पूरे सिद्क दिल से क्लियर कर दूं कि मैं कोई नेक इंसान नहीं हूं। اللہ کا انتہائی گناہگار بندہ جو خامیوں سے بھرا ہوا ہے، تو آپ بجائے میرے قریب آنے کے آپ کسی نیک انسان کو تلاش کیجئے، اللہ کے کسی ہے نیک بندے کو تلاش کیجئے اور ان کے ہاتھ پہ بیعت کیجئے تاکہ آپ کو فائدہ ہو. میرے قریب آئیں گے تو سوائے گناہوں کے آپ کو مجھ سے کیا ملے گا؟ کچھ بھی نہیں. انہی صاحب کا ایک اور سوال ہے کہ بعض اوقات نیک لوگوں کی محافل اور فیوز کے باعث طبیعت ذکر اور نیک اعمال پر مائل ہوتی ہے اور دل میں خلوص و گداز پیدا ہوتا ہے، لیکن یہ کیفیت کنسسٹنٹ نہیں رہتی. Is there any way to make them consistent? How to get faith from any specific wali? بڑا آسان اور سادہ سا طریقہ ہے کہ نیک لوگوں کی صحبت میں بیٹھا کیجئے، اولیاء کرام کی صحبت میں بیٹھا کیجئے، نیکی کی طرف مائل ہو جائیں گے. کسی صاحب نے ایک سوال پوچھا ہے کہ اگر بظاہر ادارے کے حق میں کوئی کام کیا جا رہا ہو لیکن اصل میں اس میں پروسیجرل لیپسز ہوں اور ساتھ میں افسران بالا کا شدید پریشر، اس صورتحال میں ریجڈ رہنا کیا درست ہے؟ انسان کے پاس ایک آپشن ہوتی ہے، خواہ کسی لیول پر کام کر رہا ہو، کہ اگر اس کا سینئر اسے ایسا کام کرنا چاہ رہا ہے کہ وہ کر دے جو ایس او پیز کے خلاف ہے یا پروسیجرز کے خلاف ہے، رولز اینڈ ریگولیشنز کے خلاف ہے، تو اپنا نوٹ آف ڈسینٹ دے دے وہاں، وہ اپنے باس کو لکھ کر بھیج دے سمری، اس کی فائل پر نوٹنگ لکھ دے کہ صاحب رولز یہ کہتے ہیں کہ اس کو اس طرح کیا جانا چاہیے، اگر ہم اس کو اس طریقے سے کریں گے جس طریقے سے آپ کہہ رہے ہیں تو اس میں یہ پروسیجرل لیپسز آ جائیں گے اور کل کو اس پر آڈٹ آبجیکشنز لگ جائیں گے، تو جس میں ہم سب کے لیے مشکلات پیدا ہو جائیں گی. یہ نوٹ لکھ کے بھیج دیجئے، اگر باس پھر بھی آپ سے کہتا ہے کہ نہیں میں تمہیں جیسے کہہ رہا ہوں وہ کر دیجئے، تو ٹھیک ہے سب آپ مجھے لکھ کے دے دیجئے، میں کر دوں گا. تو آفیسر کے پاس یہ اتھارٹی موجود ہے کہ وہ اوور رول کر جائے پروسیجرز کو، لیکن اس صورت میں گورنمنٹ کے نزدیک پھر وہ پرسنلی ریسپانسبل ہو جائے گا وہ آفیسر اس کا، تو کل کو جب کوئی بات ہوگی تو تمام کی تمام ریسپانسبلٹی اسی آفیسر کے کندھوں پر آئے گی، انسان بڑی ذمہ ہو جاتا ہے. کسی صاحب نے سوال کیا ہے کہ آپ نے ایک لیکچر میں کہا تھا کہ جب دعا سب کانشیس مائنڈ میں داخل ہو جاتی ہے تو انسان کی تمنا تو رہتی ہے لیکن دعا خشوع خضوع سے نہیں مانگتا، تو میرا سوال یہ ہے کہ اگر ایسی کیفیت ہو تو انسان کیسے آئیڈینٹیفائی کرے کہ یہ سب کانشیس مائنڈ والا فیز ہے، یا پھر انسان اپنی سستی اور کاہلی کی وجہ سے دعا خشوع و خضوع سے نہیں مانگ رہا؟ اس سلسلے میں ایک گزارش ہے کہ جس گفتگو کا آپ نے حوالہ دیا ہے اس کو دوبارہ سے غور سے ذرا ایک بار پھر سن لیجئے، تیسری بار سن لیجئے، چوتھی بار سن لیجئے، بات آپ کو بالکل واضح ہو جائے گی کہ میں یہ نہیں کہہ رہا تھا کہ جب کوئی دعا سب کانشس مائنڈ میں چلی جائے تو انسان خشوع و خضوع سے دعا نہیں مانگتا. میں نے یہ عرض کیا تھا کہ ہم ایک دعا کرتے ہیں رب تعالیٰ سے، روز کرتے رہتے ہیں، اللہ کے یہاں اس کی اپنی مصلحتیں ہیں، وہ دعا فوری طور پہ قبول نہیں ہوتی، پوری نہیں ہوتی رادر. تو کچھ عرصے کے بعد وہ دعا ہمارے سب کانشیس مائنڈ میں چلی جاتی ہے اور ہمارا سب کانشیس مائنڈ اس دعا کو کرتا رہتا ہے، اور یہی وجہ ہے کہ جب وہ دعا قبول ہوتی ہے یا پوری ہو جاتی ہے تو ہمیں ایک عجیب سا اطمینان ہو جاتا ہے، حالانکہ ہمارے سامنے کوئی ایسی بات نہیں ہوتی کہ یہ پوری ہو گئی، لیکن ایک دم سے ایک سکون سا آ جائے گا. تو یہ علامت ہوتی ہے کہ وہ ہماری دعا قبول ہو گئی، پوری ہو گئی. تو کچھ عرصے کے بعد پھر اس کے اثرات آ جاتے ہیں. بات اتنی تھی، خشوع خضوع کی بات اس میں نہیں تھی. ایک دوسرا سوال ان کا ہی کہ مزار کے باہر کچھ لوگ انسان کو پیسے دینے پر مجبور کرتے ہیں، جیسے کہ زبردستی پھولوں کا ہار گلے میں ڈال دیتے ہیں پیسوں کے لیے. کیا ایسے لوگوں کو پیسہ نہ دیا جائے تو گستاخی ہے، یا ان کو دینا چاہیے؟ یہ دینے کا معاملہ بھی عجیب و غریب سا ہے انسان کے لیے. جناب حضرت عمر رضی اللہ تعالی عنہ کے پاس ایک صحابی تشریف لائے، وہ ضرورت مند تھے تو اپنی ضرورت بیان کی، تو جناب حضرت عمر رضی اللہ تعالی عنہ نے اپنے غلام کو آواز دی اور فرمایا کہ گھر میں کچھ اشرفیاں پڑی ہیں، دینار پڑے ہیں، وہ لے آئیے. تو وہ تھیلی لے آیا دیناروں کی، اس میں 700 دینار تھے. تو جناب حضرت عمر رضی اللہ تعالی عنہ نے ان صحابی کو وہ 700 دینار دیے، اور اس کے چہرے پر جب صحابی کی نظر ڈالی تو جناب حضرت عمر رضی اللہ تعالی عنہ کو یہ گمان ہوا کہ صحابی کو کوئی خوشی نہیں ہوئی ہے. تو آپ نے پوچھا کہ کیا یہ میں نے جو کچھ تمہیں پیش کیا یہ تمہاری توقعات سے کم ہے جو تمہیں خوشی نہیں ہوئی، کیونکہ تمہارے چہرے پر وہ رونق نہیں ہے؟ تو ان صحابی نے جواب دیا کہ نہیں، ایسی بات نہیں ہے. درحقیقت مجھے تو کو ہی 700 دینار کی تھی آپ سے کہ آپ مجھے 700 دینار دیں گے، تو میری توقع کے عین مطابق آپ نے 700 دینار دیے. فرمایا ایک منٹ کے لیے یار رکو، بیٹھو ذرا. غلام کو بلایا کہ فلاں صحابی کے پاس جاؤ اور ان سے کہو کہ میں نے ان سے 700 دینار ادھار مانگا ہے. تو وہ غلام لے آیا ان صحابی سے قرض 700 دینار. تو جناب حضرت عمر رضی اللہ تعالیٰ عنہ نے وہ 700 بھی ان صحابی کو دیے کہ یہ لو. اب وہ اس میں واہ واہ اور سبحان اللہ، جزاک اللہ تو کیا جا سکتا آسانی سے، لیکن در حقیقت یہ چیزیں ایسی نہیں ہیں کہ جن پر ہم سبحان اللہ جزاک اللہ کہہ کے پھر ان کو بھلا دیں. یہ وہ چیزیں ہیں جن سے ہمیں اسلام میں زندگی گزارنے کے اسلوب مل جائیں گے کہ جب ہم کسی کو دیں تو اس کی توقع سے زیادہ دیں. تو इस्लाम में तो हमारे असलाफ का ये रवैया रहा है कि दूसरे को जब दिया जाए तो उसकी तवक्को से ज्यादा दिया जाए, फिर दूसरी तरफ एक हदीस मुबारक भी है कि अगर कोई तुम्हारे सामने दस्ते सवाल दराज कर दे तो उसको खाली ना लौटाओ, बेशक खाक की एक चुटकी उसके हाथ पर रख दो। तो मेरे ख्याल में आपके सवाल का जवाब इसी में मिल जाएगा आपको। इनका अगला सवाल भी उसी की कंटिन्यूएशन है इनफैक्ट, कि मजार के अंदर भी लोग जो दरख्वास्त गुजार हैं वो पैसे मांगते हैं, उनको भी देना चाहिए, अगर न दें तो गुस्ताखी तो नहीं? कतन गुस्ताखी नहीं है, ये इंसान के अपने रवैयों पर मुनसर है कि वो क्या रवैया रखना चाहता है। इसके बारे में तो एक तो अभी मैंने हदीस अर्ज की आपकी खिदमत में, जनाब हजरत उमर रजी अल्लाह ताला अन्हु का भी एक किस्सा सुनाया, लेकिन हालात को अगर हम देखें और तो अगर हम दो दो रुपए, चार चार रुपए, बीस बीस रुपए किसी को दें तो सवाय इसके कि हम भिखारियों की एक फौज तैयार करते चले जाए और कुछ नहीं होगा। अगर इसके बजाय हम साल भर में, जकात की बात नहीं कर रहा मैं, खैरात की बात कर रहा हूं, तमाम ये पैसे इकट्ठे कर लें जो हम अल्लाह के नाम पर देना चाहते थे, उससे किसी एक जरूरतमंद को कारोबार करा दें, तो यूं हमने एक मुसलमान फैमिली को खुददारी की सतह से नीचे गिरने से बचा लिया। एक रवैया ये भी है इसमें, लेकिन जज्बा यही होना चाहिए कि थोड़े थोड़े करके मैं तकसीम करता रहूंगा लोगों में, किसी के कोई काम नहीं आएंगे। अगर ये पैसे मैं सब इकट्ठे कर लूं तो किसी एक आदमी को मैं कारोबार करा दूं तो उसको अपने जमीर को मारना नहीं पड़ेगा किसी के सामने हाथ फैलाने के लिए। ये रवैया ज्यादा बेहतर हो जाएगा। ये साहब कुछ मजारों के पीछे पड़ गए हैं। तो अगला सवाल इनका मजार ही के सिलसिले में है कि कहा जाता है कि मजार से कुछ मिले जैसे कुछ फूल, चादर वगैरह, तो साहिब मजार की शफकत होती है, मगर ये भी देखा गया है कि खिदमतगार पैसे की लालच में फूल दे देते हैं। उनमें कैसे डिफ्रेंशिएट करें कि ये साहिब मजार की शफकत है या किसी खिदमतगार की पैसों की तवक्को? बहुत सिंपल बात है कि जब साहिब मजार के हुक्म पर आपको कुछ अता किया जाएगा तो आप पैसे दें भी तो वो नहीं लेगा, लौटा देगा आपको वापस। और जो दुनिया की लालच के तहत दिया जाएगा तो वो आपसे कहेगा कि कुछ खिदमत, तो सीधी सी एक बात है। अब ये फिर किसी ने जाती दुआ के लिए लिख दिया, मैं मुझे कोई इसमें कबाहत नहीं है, मैं तो दुआ कर दूंगा, उसका जवाब भी दे दूंगा, लेकिन ایک حدیث ہے کہ اب دوسروں کے لیے وہی پسند کرو جو خود اپنی ذات کے لیے کرتے ہو. تو میرے نزدیک ہر انسان کی پرائیویسی قابل احترام ہے, اس کا احترام کیا جانا چاہیے. اور جب ہم پبلکلی اس طرح کسی سے دعا کے لیے کہتے ہیں تو وہ شخص جب جواب دیتا ہے اس کا, تو آپ کی پرائیویسی کمپرومائز ہو جاتی ہے, جو میرے خیال میں انسانیت کی توہین ہے. تو میں کبھی زندگی میں کسی انسان کی توہین نہیں کرنا چاہوں گا. تو دعا کا ایک سلسلہ جاری ہے. میری آپ سے درخواست یہ ہے کہ اس سلسلے کو اویل کر لیجئے دعا کیا. اور اس میں ایک چیز اور عرض کر دوں کہ جہاں اس طرح کے سلسلے جاری ہیں, صرف دعا کا نہیں, کچھ اور بھی لنگر ہے اور چیزیں ہیں, جب ہم روٹین سے ہٹ کر اپنا کام کروانے کے لیے کہتے ہیں تو در حقیقت ہم دوسروں کی حق تلفی کر رہے ہوتے ہیں. کہ اگر 650 آدمی لائن میں لگ کے دعا کرا رہا ہے اور میں کسی صاحب کو گفتگو کے دوران سلپ دے دوں صرف اس لیے کہ مجھے اپنی باری پر نہ جانا پڑے, میں آرام سے دعا کرا کے نکل جاؤں, تو یہ ان 650 لوگوں کی حق تلفی کر رہا ہوں. اس حق تلفی کا حساب کتاب مجھے دینا ہے اللہ کے یہاں, اس وقت کیا کروں گا میں؟ آپ براہ کرم ذاتی دعا کے لیے دعا کے سیشن میں تشریف لے آئیے, میں حاضر ہوں, میں ضرور دعا کر دوں گا. اور دوسرا اصل میں ایک اور ہمارا مسئلہ, ایک تو یہ ہے کہ پاکستانی ہونے کے ناطے میں وی آئی پی کلچر کا بڑا شہدائی ہوں, تو میرے لیے مشکل ہے کہ میں لوگوں کی طرح قطار میں لگ کے یا اپنے نمبر پر کہیں دعا کے لیے جاؤں, تو وہ مجھ سے گوارا نہیں ہوتا ہے. دوسرا ایک اور میرا مسئلہ ہے بحیثیت پاکستانی کے, اور اس کی صداقت آپ دیکھیں گے کہ شاہ صاحب کتنے شوقین ہیں. وہ یہ ہے کہ اگر کوئی بیمار ہو اس سے پوچھ لیجئے کہ بھائی کیا ہوا تمہیں, تو آپ دیکھیے وہ کہاں سے اپنی پیدائش سے معاملات شروع کرے گا اور بیان کرتے 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 یہاں تک آئے گا کہ ابھی میں نے دوا کھائی ہے. تو اس قصے میں پون گھنٹہ بھی گزر جائے گا, خواہ اس کی اپنی بیماری بڑھ جائے بول بول کے, لیکن وہ مصر ہوگا اس بات پر کہ میں پوری ایک کہانی سناؤں. وہ دعا کے سلسلے میں بھی یہ ہے کہ میں بغیر نام لیے عرض کر رہا ہوں, ایک انتہائی اعلی عہدیدار, بہت ہی سینئر انسان, بیگم صاحبہ کے ساتھ تشریف لائے. انہوں نے میرے دوست سے کہا تو انہوں نے کہا کہ وہ پاگل آدمی ہے, وہ بغیر باری کے آپ کو انٹرٹین کرے گا ہی نہیں دعا والے دن, اور گھر پہ وہ ہوتا نہیں کہ صبح 8 سے لے کے 8 بجے تک نوکری کرتا ہے رات کو. تو آپ دعا میں چلے جائیے. وہ میاں بیوی دونوں آگے, بہت ہی سینئر انسان, تو انہوں نے اپنا رینک بتایا مجھے اور کہا کہ فلاں صاحب ہیں آپ کے دوست, انہوں نے بھیجا ہے. میں کہ جی بسم اللہ, حکم فرمائیے کیا حکم ہے. تو ابھی ان کی بیگم نے اتنا کہا تھا کہ میری بیٹی ہے, تو میں نے کبھی بھی آپ کی 3 بیٹیاں ہیں, ان کی شادی کے لیے تشریف لائی ہیں, پریشان ہیں, یہی شکلیں ہیں جو ان میں, اس شکل کی جو بیٹیاں ہیں آپ کی 2, ان کے رشتے ابھی آ جائیں گے اور اس شکل کے داماد ہوں گے آپ کے, وہاں شادی کر دیجیے گا. وہ آدھے منٹ میں دعا ختم ہو گئی. चले गए तो उन्होंने जाके गिला किया मेरे दोस्त के पास, वो शाह साहब ने तो टाल दिया, कोई बात ही नहीं की। तो उन्होंने कहा कि अच्छा ऐसा आदमी तो नहीं कि वो टाले किसी को, तो क्या हुआ? बस कहा जाओ तुम्हारी इस शक्ल की जो दो बेटियां हैं उसके रिश्ते आ जाएंगे और इस शक्ल के दामाद होंगे। तो कहा और आपको क्या चाहिए? कि नहीं इत्मीनान से बैठ के हम बात करते, कुछ दिल की सुनाते, कुछ शाह साहब की सुनते। तो वो अल्लाह ने कुछ ऐसी मेहरबानी की, वो परवरदिगार कभी कभी गुनहगारों की भी सुन लेता है। वो 15 दिन के बाद ही रिश्ते आ गए, वही दो लड़के उसी शक्ल के थे, शादियां हो गई। तो उन सामने उनसे जाके कहा बीबी अब ये तो टाल दिया था शाह साहब ने आपको। तो उन्होंने मुझसे कहा, तो मैंने कहा नहीं वो टाला था मैंने, वाकई टाला था, इसलिए कि वो भी मेरी पाकिस्तानी बहन है, तो जैसे मेरा दिल चाहता है कि मैं लोगों के पास जाता हूँ, अक्सर बेचते हो जाता है, वो मकसद मेरा ये होता है कि मुझे यार एक कप कॉफी तो पिला दो, तो तारफ कराऊंगा कि मेरे दादा 1857 की जंग में लड़े थे, बड़ी बड़ी सख्त जंग हुई, जख्मी भी हो गए, फिर बाद में अंग्रेजों ने उनको पकड़ लिया, कैद में रहे, फिर वापस आए तो फिर शादी हो गई, मेरे वालिद पैदा हुए, वो फला फला स्कूल कॉलेज में पढ़े, उनकी फिर फलासन में शादी हुई, उन्होंने पाकिस्तान रॉयल इंडियन आर्मी को ज्वाइन कर लिया। तो बस जी वहां से वो तरक्की करते करते हो गया, फिर मैं पैदा हुआ, तो मैं फलां स्कूल में पढ़ा, कॉलेज में गया, तो अब मैं फलां जगह नौकरी कर रहा हूँ जी, बस इधर से गुजरा था, सोचा आपके पास आऊं तो जरा एक कप चाय तो पिला दीजिए। वो अगला इतनी देर में ऐसा जिक हो गया होता है कि उसका दिल चाहता है ईंट उठा के मेरे सर में दे मारे। ये हमारी कुछ फकीर लोग बड़े अख्तसार से बात करते हैं, ये याद रखिएगा मेरी बात, फकीरों की रमजों को समझ जाए ना आप। तो फिर यू'ल नेवर रब हिम ऑन द रॉन्ग साइड, तो फकीर खुश रहता है। एक तो फकीर रब के ऊपर भरोसा असल में इतना हो गया होता है उसका कि वो ये मानने को तैयार ही नहीं होता कि दुनिया का कोई मसला भी है। वो ये कहता है मेरा रब बैठा है मेरे मसले हल करने वाला, तो मुझे क्या परेशानी की जरूरत है। जब मैं अपना मसला लेके जाऊंगा बार बार फकीर के पास, तो वो चिढ़ने लगेगा कि क्या है इसको, क्यों नहीं अपने रब पर यकीन आता कि मेरा रब मेरा काम कर देगा। हम वो फकीर ज़हनी तौर पे इबादत में मसरूफ रहता है या गौर और फिक्र में मसरूफ होता है। हमें पता नहीं चलेगा कि फकीर इस वक्त खामोश बैठना चाहता है या वो बातें करने के मूड में है। ये कभी कभार ही होगा कि फकीर कभी बातें करने के मूड में आ जाए, उसके लिए रूहानियत में एक टर्म यूज होती छलकन। जैसे गिलास में पानी भर दिया जाए पूरी तरह, तो स्पिल ओवर होता है। तो कभी कभार वो कैफियत, लेकिन वो होती कभी कभार ही है फकीर में, कि वो स्पिल ओवर हो रहा होता है इल्म से, तो उसके मुंह से इल्म का एक फवारा फिर निकलता है। मुझ जैसे लोग जो समझते नहीं इल्म है क्या, वहां भी अपना नुकसान हम कर लेते हैं कि हम फकीर ऐसे मूड में आया कि वो स्पिल ओवर हो रहा है और लगा है इल्म की तहें खोलने आपके सामने, इल्म के नुक्ते बयान करने लगा है, ऐसे ऐसे नुक्ते बयान कर देगा जो उसी दिमाग आदमी का उड़ जाए कि क्या माइंड बॉगलिंग बातें कर देगा वो। वहां भी हम दखल दे बैठते हैं, हालांकि ये वो मौका होता है जब फकीर को देखें कि वो छलकन में है। कभी ना भूलिए बस मुंह को ताला लगा के बैठ जाए, उसको बोलने दें। वो जो आधा घंटा पौन घंटा आपके साथ बोलेगा, इतना इल्म बहा देगा जो आम हालात में वो शायद 10 साल में ना किसी को दे। वो कैफियत कभी कभार आती है फकीर पर, आमतौर पर फकीर खामोशी में रहता है कि उसका दिल जिक्र कर रहा होता है, जुबान उसका दिमाग वो गौर फिक्र में लगा होता है। तो उसकी कोशिश ये होती है जब मेरे पास आया बस आके अब चला जाए फौरन यहां से हट जाए। तो फकीरों से लेने का बेहतरीन तरीका जो मेरी समझ में आया अब तक वो ये है कि उसके पास जाइए, अस्सलाम वालेकुम मेरा नाम ये है, बस जनाब सलाम करना था, अस्सलाम वालेकुम गया, वो रोकता रहे बंदा भागा, वो खुद मजबूर हो जाता है कुछ अरसे के बाद कि वो या तो आपसे पूछेगा या फिर वैसे ही अल्लाह के हजूर दुआ कर देगा कि या अल्लाह तेरा ये बंदा रोज आता है यहां, जिस मुश्किल में है इसे तू उससे निकाल ले। मैं अपने मुर्शिद साहब के पास जाया करता था, दुनियावी मसला था तो मैंने अपने मुर्शिद साहब के हजूर अर्ज की, उनसे अर्ज किया कि हजूर दुआ फरमा दें आप। तो मेरे मुर्शिद साहब के पास कुछ औलिया कराम भी इल्म के हसूल के लिए आते थे, वो भी तशरीफ रखे हुए थे। बात खत्म हो गई, मुर्शिद साहब ने कहा अच्छा जाओ अल्लाह बेहतर करेगा। कुछ अरसे के बाद दोबारा कोई मेरा मसला पैदा हुआ, 8-10 महीने के बाद, तो मैंने फिर अर्ज कर दिया तो मुर्शिद साहब ने बड़ा मुख्तसर सा जवाब दिया जो पहले दिया था, अच्छा अल्लाह बेहतर करेगा। तो मैं जब वापस जा रहा था तो वो औलिया कराम भी निकले वहां से, गाड़ी में बैठ रहा था तो तीन हजरात थे गालबन, तो उनमें से एक ने मुझे कहा कि शाह साहब आपसे एक अर्ज करूं अगर आप बुरा ना मनाएं। तो मैंने कहा आप हुक्म फरमाएं, क्या हुक्म है? तो मैंने कहा कि आप मुर्शिद साहब से दुआ ना कराया करें। तो अभी 6-8 महीने पहले भी आपने दुआ के लिए उन्हें कहा था, अब भी आपने दुआ का कहा, ये ना करा करें। तो शायद अल्लाह ने उस वक्त मालूम नहीं क्या अकल अता कर दी, नॉर्मली तो अकल की बात करता नहीं। तो मैंने कहा जी ठीक, आइंदा नहीं होगा। तो फिर जब तक मुर्शिद साहब हयात रहे तो उनसे कभी मैंने कोई दुनियावी मुश्किल का जिक्र नहीं किया, बल्कि उस वक्त वो जमाना था जब मेरी ट्रेनिंग की जा रही थी रब की तरफ से, तो चक्की के दो पार्टों में डाल के पीसा जा रहा था मुझे। तो जिंदगी का कोई ऐसा पहलू नहीं था जिसमें मैं इंतहा दर्जे की मुश्किलात का शिकार ना हूं, कोई भी पहलू नहीं था ऐसा। तो दिन ब दिन मेरा हाथ तंग होता जा रहा था और मेरे मुर्शिद साहब मुझे एक ही बात फरमा रहे थे कि अल्लाह ने तुम्हें बहुत वसी रिस्क देना है। अब जाहिर है मुर्शिद हैं तो मैं फौरन कहता था जी इंशाल्लाह। तो एक वक्त वो भी आया कि पेट्रोल के पैसे नहीं थे तो गाड़ी मैंने लॉक कर दी, पैदल गया वहां। तो कहने लगे क्या हुआ आज पैदल आए हुए? तो मैंने कहा जी जरा बैठ बैठ के पेट निकलना शुरू हो गया था, तो ये पास तो ऑफिस है मेरा, तो मैंने सोचा पैदल जाता हूँ आपके पास। हाँ बड़ा अच्छा है, पैदल आया करो। तो मैंने नहीं अर्ज किया कि मेरे पास ना पेट्रोल के पैसे हैं, ना घर पे आटा है, ना दाल है, ना कुछ, फाका है, भूख लगी हुई बहुत। तो वही फरमाने लगे कि अल्लाह तुम्हें बहुत रिस्क अता करेगा जी इंशाअल्लाह ताला। दो दिन के बाद मैं पैदल आया तो कहने लगे मियां रात तुम्हारी नई मर्सिडीज में मैंने सैर की, ये मर्सिडीज का चस्का मेरा बहुत पुराना है तो हमेशा ही एक मर्सिडीज रही मेरे पास। तो कहने लगे मैंने नई मर्सिडीज रात उसमें सैर की है, इस रंग की है, वैसे अंदर से ऐसी है। तो मैं दिल में सोचा फिलहाल तो मैं पौ की मर्सिडीज पे चला आ रहा हूं, तो ठीक है। तो मैंने कहा बहुत अच्छी बात है, तो आपने सैर कर ली तो अल्लाह जरूर अता कर देगा। बात खत्म हो गई। तो कुछ अरसे के बाद रिस्क आना शुरू हो गया। मुर्शिद साहब की डेथ हुई, उनके 6 महीने के बाद रिस्क आना शुरू हुआ और बेतहाशा अल्लाह ने अता फरमाया, खुले हाथ से अता फरमाया। तो पुरानी मर्सिडीज बेच के नई खरीदी। तो 3-4 माह के बाद मैं शेखपुरा रोड पर गाड़ी चला रहा था, तो उधर शेखपुरा रोड पर मेरी पेपर मिल थी, तो एकदम से उसके डैशबोर्ड पर नजर पड़ी तो मुझे याद आया कि शाह साहब ने तो मुझे कोई 1.5 साल पहले कहा था कि तुम्हारी नई मर्सिडीज में सैर की और ऐसी ऐसी है अंदर से, ये तो वही है। तो अल्लाह ताला ने रिस्क अता कर दिया, टेक्सटाइल मिल लग गई, पेपर मिल लग गई और बतेरे। बात यह है कि उस वक्त मुझे समझ में आया कि उस वली अल्लाह ने मुझसे क्यों कहा था कि दुआ करना कहा करो। तो अल्हम्दुलिल्लाह मैंने दुआ, तो फकीर के पास बहुत टाइम ले लिया आज मैंने आपका, तो सिर्फ 1 मिनट और ले लूंगा। फकीर के पास जब जाएं तो फकीर से बटोरने का आसान तरीन तरीका है, कुछ मत कहिए, उसको खुद तड़पने दें कि ये आदमी मुंह से क्यों नहीं बोलता, और खुद उसको दुआ करने दें। वो जब दुआ करेगा तो बड़ी सही दुआ करेगा। माफी चाहता हूं आज टाइम आपका ज्यादा ले गया, 8 मिनट ऊपर हो गए, बातों में पता लगा ही नहीं। तो इंशाल्लाह ताला नेक्स्ट संडे बशर्ते जिंदगी मुलाकात होती है। अस्सलामु अलैकुम।